السلام علیکم. پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30 اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے اہم خبروں کی سرخیاں. افغان حکومت اور افغان طالبان کے درمیان بین الافغان مذاکرات کا دوسرا دور منگل یعنی آج قطر کے دارالحکومت دوحہ میں شروع ہو رہا ہے. امریکہ کے نمائندہ خصوصی برائے افغان مفاہمت زلبے خلیلزاد نے اس توقع کا اظہار کیا ہے کہ امن بات چیت کے اس دور میں افغانستان میں قیام امن کی طرف ٹھوس پیش رفت ہوگی. دوحہ میں بین الافغان مذاکرات کا دوسرا دور ایسے وقت میں شروع ہو رہا ہے جب افغانستان میں تشدد کے واقعات میں تشویشناک حد تک اضافہ ہوا ہے اور اس پر بین الاقوامی برادری اور افغان حکومت نے تشویش کا اظہار کیا ہے. زلمے خلیلزاد نے پیر کو دوحہ پہنچنے کے بعد اپنی متعدد ٹویٹس میں فریقین پر زور دیا کہ وہ افغان عوام کے مفاد میں لچک کا مظاہرہ کریں اور جتنا جلد ممکن ہو بات چیت کے ذریعے افغانستان کے سیاسی مستقبل سے متعلق معاہدہ، تشدد میں فوری کمی اور جنگ بندی پر اتفاق کریں. امریکہ کے نو منتخب صدر جو بائیڈن کی حلف برداری کی تقریب کے منتظمین نے اتوار کے روز اعلان کیا ہے کہ حلف برداری کی تقریب کے دوران امریکہ بھر میں پریڈز منعقد کی جائیں گی جن میں ہجوم کی تعداد پر پابندیاں ہوں گی اور یہ آن لائن ٹیلی کاسٹ کی جائیں گی. 20 جنوری کی حلف برداری کے بعد منتخب صدر جو بائیڈن اپنی اہلیہ جل بائیڈن اور منتخب نائب صدر کیملا ہیرس اور ان کے شوہر سماجی دوری کا خیال رکھتے ہوئے ملٹری پریڈز کا معائنہ کریں گے. یہ پریڈ فوجی روایات پر مبنی ہے جس میں بائیڈن فوج کی تیاری کا جائزہ لیں گے. پریڈ براہ راست دکھائی جائے گی اور اس میں رنگا رنگ اور کل جہتی برادریوں کی پرفارمنسز ہوں گی. منتظمین تقریب کے شرکا کا اعلان جلد کریں گے. امریکی دارالحکومت واشنگٹن ڈی سی میں صدر ڈونلڈ ٹرمپ کے حمایتیوں کے مجوزہ احتجاج سے قبل نیشنل گارڈز کو فعال کر دیا گیا ہے. امریکی کانگریس بدھ کے روز جو بائیڈن کی انتخابات میں کامیابی کی توثیقی عمل کو مکمل کرے گی. صدر ٹرمپ کے سپورٹرز منگل اور بدھ کے روز واشنگٹن میں ریلی کے اہتمام کی منصوبہ بندی کر رہے ہیں جس کا مقصد صدر کی طرف سے بڑے پیمانے پر ووٹ فراڈ کے ان دعووں کو تقویت دینا ہے جنہیں ثابت نہیں کیا جا سکا ہے. نومنتخب صدر جو بائیڈن نے پیر کے روز ریاست جارجیا کے ووٹروں کا شکریہ ادا کیا کہ انہوں نے گزشتہ 3 دہائیوں کے دوران پہلے ڈیموکریٹ امیدوار یعنی انہیں اپنی ریاست سے فتح سے ہمکنار کیا ہے. انہوں نے اپنے حامیوں پر زور دیا کہ وہ 5 جنوری کو سینٹ کی 2 نشستوں کے مقابلے کے لیے ایک بار پھر آ کر اپنا ووٹ ڈیموکریٹ امیدواروں کو دیں تاکہ کیپیٹل ہل پر طاقت کا توازن قائم ہو. پیر کے روز نہ صرف نو منتخب صدر نے جارجیا میں ریلی کی بلکہ اس سے پہلے ریپبلکن جماعت کے نائب صدر مائک پینس نے بھی ریلی سے خطاب کیا اور پیر کی شام صدر ٹرمپ نے ڈیلٹن جارجیا میں ایک ریلی سے خطاب کیا اور مسلسل اپنا موقف دہرایا کہ 3 نومبر کے انتخابات میں وہ اس ریاست میں ناکام نہیں ہوئے تھے. انہوں نے ایک مرتبہ پھر کہا کہ نومبر کے انتخابات میں دھاندلی ہوئی ہے. امریکی حکومت نے اعلان کیا ہے کہ اس نے کئی برس بعد اوباما دور کے امیگریشن سے متعلق قانون ڈاکا کے تحت کچھ افراد کی درخواستیں منظور کی ہیں، تاہم بہت سی درخواستوں کو مسترد بھی کیا ہے. اوباما کے اس قانون کو بروکلن فیڈرل کورٹ کے ایک جج کے حکم پر بحال کیا گیا ہے. برطانیہ کے وزیراعظم نے پیر کے روز سے نیا لاک ڈاؤن نافذ کر دیا ہے جس کے دوران اسکول اور غیر ضروری اشیاء کی دکانیں بند رہیں گی اور ملک میں ہیلتھ ورکرز اور معمر افراد کو ویکسین لگانے کا عمل بھی شروع ہو گیا ہے. وزیراعظم بوریس جانسن کا کہنا تھا کہ لوگوں کو کم از کم وسط فروری تک گھروں میں رہنا ہوگا. واشنگٹن میں قائم پاکستانی سفارتخانے میں کورونا وائرس کا ایک ممکنہ مریض سامنے آنے کے بعد اسے 3 روز کے لیے بند کر دیا گیا ہے. سفارتخانے کے جاری کردہ ایک نوٹیفیکیشن کے مطابق 4 سے 6 جنوری تک سفارتخانے میں کونسلر آفس کی خدمات سمیت تمام سرگرمیاں معطل رہیں گی، تاہم اس دوران ویزے کے اجرا اور پاسپورٹ کی تجدید کی آن لائن خدمات بدستور جاری رہیں گی. پاکستان میں سال 2020 کے دوران گزشتہ سال کی نسبت دہشت گردی کے واقعات میں 36% کمی دیکھنے میں آئی ہے. خبریں ختم ہوئیں.
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج آپ کے لیے ایک خصوصی پروگرام کے ساتھ۔ نئے سال یعنی سن 2021 میں یہ آپ سے پہلی ملاقات ہے، اس لیے سب سے پہلے تو نئے سال کی دلی مبارکباد اور ان تمام سننے والوں کا شکریہ جنہوں نے فیس بک پر اپنے پیغامات کے ذریعے نئے سال کی مبارکباد دی ہے۔ میں سوچ رہی تھی کہ نئے سال میں کون سا پروگرام آپ کے لیے کروں، اور پھر مجھے خیال آیا کہ یہ صرف نیا سال ہی نہیں بلکہ ایک نئے عشرے کا آغاز بھی ہے، یعنی 21ویں صدی کے تیسرے عشرے کا۔ سمعین، ہمارے پروگرام کچھ تو کہیے میں گزشتہ عشرے میں ایسے کئی مہمانوں نے شرکت کی تھی جو آپ سب کو بے انتہا محبوب ہیں، اور اب وہ اس دنیا میں نہیں ہیں، اور جب آپ کو ان سے باتیں کرنے کا موقع ملا تھا ہمارے سننے والوں کے دل باغ باغ ہو گئے تھے، اور صرف وہی نہیں بلکہ ہمارے مہمان بھی اتنے ہی خوش اور حیران تھے کہ کتنے دور دراز علاقوں سے لوگ ان سے بات کرنے کے لیے بے چین ہیں اور ان سے کتنی محبت کرتے ہیں۔ تو کیوں نہ ان میں سے کچھ پروگرام آپ کو دوبارہ سنوائے جائیں۔ اقبال باہو صاحب بہت ہی مشہور لوک فنکار، صوفی فنکار، ہمارے پروگرام میں آئے، بہت ہی اچھا پروگرام تھا۔ بدقسمتی سے وہ پروگرام جو ہے کسی وجہ سے اس کی ریکارڈنگ محفوظ نہیں رہی، اور اس کی ایک وجہ یہ تھی کہ باہو صاحب نے یہ کہا تھا کہ میں آنے والا ہوں اگلے ایک مہینے میں، دو مہینے میں، اور پھر اسٹوڈیو میں آ کے پروگرام کریں گے۔ اب وہ شخصیتیں ہمارے درمیان نہیں جنہوں نے یہ پروگرام ہمارے ساتھ کیا تھا، تو مجھے یہ اچھا لگے گا کہ اگر ہم اقبال باہو کی آواز سے اس پروگرام کو شروع کریں، اور اس کے بعد ہم چلیں گے اپنے پہلے پروگرام میں ایک نہایت ہی شگفتہ اپنے آرٹسٹ کی جانب جو تھے قاضی واجد اور جو ہمارے پہلے مہمان تھے۔ تو لیجئے شروع کرتے ہیں اقبال باہو کی آواز سے۔ کچھ تو کہیے کہ پہلے مہمان قاضی واجد صاحب تھے جو پاکستان کے ہی نہیں بلکہ برے صغیر کے عظیم ترین فنکاروں میں شامل ہوتے ہیں۔ ہم بعض وقت بہت آسانی سے یہ لقب فنکاروں کو دے دیتے ہیں، لیکن در حقیقت قاضی واجد ایک ایسے فنکار تھے جنہوں نے بہت چھوٹی عمر میں ریڈیو سے اپنے فن کا آغاز کیا، اسٹیج پر اداکاری کے جوہر دکھائے، اور اس کے بعد ٹیلی ویژن اور فلموں میں بھی اتنے ہی مقبول ہوئے۔ جب وہ ہمارے پروگرام میں آئے تو ایک لائن لگ گئی ٹیلی فون کالز کی، ان میں سے کچھ آوازوں کو ہم نے لیا ہے، ظاہر سب کو نہیں لے سکتے تھے کیونکہ آج کے پروگرام میں ہم پانچ فنکاروں کو شامل کریں گے: قاضی واجد، معین اختر صاحب، فاطمہ سریا بچیا، زبیدہ آپا اور امجد صابری قوال صاحب۔ تو آغاز کرتے ہیں قاضی واجد سے جو سن 2008 کے بعد بھی کئی بار ہمارے پروگراموں میں آئے، معین اختر صاحب کے تعزیتی پروگرام میں، فاطمہ سریا بچیا کے تعزیتی پروگرام میں، لیکن ہمارے اس پروگرام سے ان کی ایک خاص وابستگی تھی۔ وہ کیسے، لیجیے سنتے ہیں۔
السلام علیکم واجد بھائی۔
السلام علیکم۔
کیا چہچہاتی ہوئی آواز آئی ہے، کیا حال چال ہے آپ کی یہ بتائیے۔
بہترین، اللہ کا شکر ہے، آپ کیسی ہیں؟
بس ہم تو آپ کی آواز سن کے خوش ہیں۔
اللہ کا شکر ہے، میری آواز قابل تو ہوئی۔
آپ ہیں زبردست براڈ کاسٹر، ڈراما وائس بھی ہے زبردست۔ آپ ہمیں بتائیے، اگر آپ کو کچھ تو کہیے کہنا ہو آپ کتنے انداز سے کہہ سکتے ہو؟
کچھ تو کہیے
اور
कुछ तो कहिए तो कहिए, कमाल कुछ कहते ही नहीं भाई, कुछ तो कहिए, कुछ तो कहिए कि लोग कहते हैं।
अच्छा भाई, अब आप पे हमें मजे का किस्सा तो सुनाइए।
मैं आपको सुनाता हूँ अलमी आप ना कि मैंने एक दफा एक बकरा खरीदा था, तो मेरे कजिन लेके आए थे, सुबह मुझे उन्होंने इत्तला दी कि आपका बकरा बिजली का तार चबा गया और मर गया।
ये तो आपने
तो अगर ये किस्सा आपको अच्छा लग रहा है, आप इसे लतीफे के तौर पर लेते हैं, मैं इसे अलमिया कहता हूँ।
बिल्कुल भाई, मैं भी इसे ट्रेजेडी कहती हूँ, और आजकल जो बकरी की कीमत है उसमें तो ये बहुत बड़ा एक अलमिया है।
जी काजी माजिद साहब को हम ये मैं यानी बहुत पसंद करते हैं, फिर टीवी पर उन्हें सुना है, खुदा की बस्ती उनका पहला ड्रामा था।
जी बहुत शुक्रिया, बहुत शुक्रिया।
पहला ड्रामा तो नहीं था आपका खुदा की बस्ती?
नहीं पहला नहीं था, मगर उन्होंने पहला देखा।
इसका मतलब छोटे हैं काफी?
नहीं ये मशहूर जो हुए थे ये खुदा की बस्ती से हुई थी ना।
हाँ खुदा की बस्ती बहुत मशहूर हुआ था। जी हाँ सही आप फरमा रहे हैं बिल्कुल, लेकिन चूंकि हमारा ताल्लुक रेडियो से है और हम लोग रेडियो के लोग हैं, तो रेडियो से हमारा बड़ा पुराना ताल्लुक है, ये 1956 से।
आपका रेडियो का पहला प्रोग्राम क्या था?
रेडियो का पहला प्रोग्राम मैंने बच्चों का किया था।
अच्छा।
उसमें मेरा एक बड़ा मशहूर प्रोग्राम चलता था बच्चों के लिए, उसका नाम था काजी जी का कायदा। बहुत बच्चों में मकबूल था और वही बच्चे बड़े हुए और आज भी वो बच्चे जो है उस ड्रामे से मुझे याद करते हैं।
तो कायदा भी भूल चुके हैं आप या कायदा कुछ याद है आपको?
जी सब कायदे भूल गए अब तो बड़े होकर।
कायदे कानून दोनों भूल गए
सब।
अच्छा ये हमारे एक सुनने वाले हैं।
मैं आपसे ये सवाल करना चाहता हूँ कि आपने रेडियो पाकिस्तान के लिए पहला प्रोग्राम जो किया था उसका चेक कितनी कह लिया था?
बस चेक नहीं मिलता था, कैश 5 रुपए इतने होते थे कि हम पूरे हफ्ते खर्च करते थे। पीटी भी इस बात का बड़ा ख्याल रखता था कि इस तरह के ड्रामे बनाए जाएं जो यकजहती पर हों, कुछ सबक आमोज भी हों, एक जमाना था। मगर बात यह है कि क्वांटिटी जो है वो क्वालिटी को जरा सा खराब कर देती है, ज्यादा काम करने लगे हैं बहुत। अब
हमारे अगले सुनने वाले हैं एम उमर खुर्रम साहब। जी खुर्रम साहब,
वाइस साहब से ये रिक्वेस्ट करूंगा कि हम के नाम पे ड्रामा बनाए कि दुनिया में हम कायम हो और लोग उसको दिलचस्पी से।
आमीन आमीन। बहुत बहुत शुक्रिया कि आपने मुझे ये मौका दिया कि इतने सारे लोगों से, इतने सारे पाकिस्तानी दोस्तों से बात हो गई।
तो काजी साहब ये आखिरी मुलाकात नहीं है आपसे, और आप हंस पे वादा दोबारा आएंगे, कुछ लतीफे सुनाएंगे।
आपका बहुत बहुत शुक्रिया।
तो समीन कितने प्यारी एक ये याद थी, और जिस शख्सियत की बात थी बिल्कुल उनके बारे में ऐसा लगता नहीं कभी भी कि वो नहीं है। और इस प्रोग्राम के अख्तिताम पर उन्होंने यही कहा था कि उन्हें सबसे ज्यादा खुशी इस बात की इतने दूर दराज से लोग आए। तो समीन ये तो उनके अख्तितामी अल्फाज थे, हम और भी उनकी गुफ्तगू आपको सुनाएंगे, लेकिन अब चलते हैं मुईन अख्तर साहब की जानिब जो कि हमारे दूसरे मेहमान थे इस प्रोग्राम में, जिनके अचानक इंतकाल ने पाकिस्तान भर में सन्नाटा पैदा कर दिया था। मुईन अख्तर ने अशरों तक लोगों को हंसाया है, और खासतौर पर अनवर मकसूद साहब के साथ जो प्रोग्राम उन्होंने किए उसमें उनका मुकाबला दुनिया के किसी भी बड़े से बड़े फनकार से किया जा सकता है। सुनते हैं मुईन अख्तर साहब की याद रहने वाली बातें।
कुए कातिल में हम ही बढ़ के सजा देते हैं, जिंदगी आज तेरा कर्ज चुका देते हैं। हादसे जीस्त की तौकीर बढ़ा देते हैं, ऐ गमे यार तुझे हम तो दुआ देते हैं। मैंने पहले थिएटर स्टेज का एक प्ले किया था जब मैं स्कूल में पढ़ा करता था। विलियम शेक्सपियर का एक खेल था मर्चेंट ऑफ वेनिस, वो मैंने पहली दफा किया था और उसमें शाइलॉक का रोल किया था। उसके बाद फिर रेडियो शुरू हुआ, तो रेडियो से मैंने बहुत कुछ सीखा, और उसके बाद फिर टेलीविजन आ गया पाकिस्तान में, फिर टेलीविजन पे काम किया, आप लोगों से दाद भी मिली और तनकीद भी हासिल हुई।
तो आपका जो प्रोग्राम है तो इसमें तीनों आप कमाल के हैं, अगर देखा जाए बुशरा भी, आप भी और अनवर भाई खुद भी, तो इसमें कभी ये होता है कि किसकी वजह से प्रोग्राम ज्यादा मकबूल है?
नहीं नहीं ऐसा कुछ भी नहीं है। बुशरा पहले कसरी थी, बुशरा ने 10-11 किए, फिर बुशरा की मसरूफियत अपनी थी तो इसलिए बुशरा ने वो छोड़ दिया, तो फिर मैं और अनवर मकसूद साहब ही करते हैं इसको, और अब तक मैं उसके 340 के करीब एपिसोड कर चुका हूँ। 346 مختلف کیریکٹرز کیے ہیں, اور یہ طے کرنا مشکل ہے کہ اس کو نے سوال کیا کہ کون اچھا کرتا ہے, وہ اچھا لکھتے ہیں یا میں اچھا کرتا ہوں. یہ تو دیکھنے والے فیصلہ کریں گے. وہ اپنی جگہ بہت اچھا لکھتے ہیں اور میں 34 سال سے انور کے ساتھ کام کر رہا ہوں, ان کی اور ہماری کیمسٹری بہت ملتی ہے اور ایک دوسرے کے خیالات اور وہ جو تحریر ہے اس کی تحریر کے اندر, ان کی تحریر کے اندر میں چلا جاتا ہوں جو کوئی اور نہیں پہنچ پاتا. اور رہا سوال میرے کام کرنے کا, تو میں اپنے منہ سے تو کیا کہتا ہوا اچھا لگوں گا, لیکن انور نے برملا اس بات کا اظہار کیا ہے کہ کہتے ہوئے اچھا نہیں لگ رہا ہے, لیکن وہ کہہ رہے تھے کہ معین اختر بڑے صغیر ہی نہیں, دنیا کے جو چند بڑے ایکٹرز ہیں ان کا شمار ہو. آپ یہ نہ سمجھیے گا کہ ہم نے کوئی انجمن ستائش باہمی بنائی.
ایک دن مجھ سے بحث کرنا تھا کراچی کی آب و ہوا پہ, کراچی کی آب و ہوا پہ بات کرتے کرتے مجھ سے 2500 روپے مانگ لیے. میں نے ان سے کہا بھائی کراچی کی آب و ہوا تو 250 روپے کی بھی نہیں ہے, 2500 کیوں مانگ رہا.
بہت اچھے لگتے ہیں بھائی, بہت اچھے آدمی ہیں,
بہت اچھے آدمی. چلیے ٹھیک
ہے, جڑے چالے تگڑے جگڑ سنی.
اس کا تو میں بچپن سے شیدا ہی ہوں.
اب دیکھو 1:30 بجے رات کو اپنے گھر کے اوپر جائیں گے ایک بوتل پی کے فقط, تو کیا گھر جا کے گھر والیوں سے کہیں گے کہ کھانا پکا کے دو رات کو 2 بجے؟ میں نے تو یہ سوچا ہے کہ جو زندہ مرغیاں نا کاغذ میں لپیٹ کے براتیوں کو دے دوں گا میں, کہ گھر جا کے پکا لیں جس طرح کا چائے پکا لیں ان کو, بس ایک ایک ریبن لال رنگ کا باندھنا پڑے گا.
موین صاحب تو فاقیہ ہیں اس وقت ہمارے ساتھ مالاکنڈ سے.
السلام علیکم.
وعلیکم السلام.
جی جو مہمان ہے نا, اللہ آپ کو لمبی عمر دے, اللہ آپ کو سلامت رکھے. اور بس دیکھیے آپ کی جو موڈ ہے اس میں مجھے ایک لطیفہ سنا ہے, اپنی ہنسی دکھائے ذرا.
تو بڑی ویلن والی ویسے ہنسی تھی ہمارے معین اختر جتنے
شرارتی بچہ, شرارتی بچہ.
آپ نے کبھی ان سے معین صاحب سے یہ نہیں پوچھا کہ آپ کے علاقے میں کبھی آئے یا نہیں آئے؟ یا مجھے تو خود معلوم نہیں, یہ بتائیے.
میری والدہ بھی ادھر ہی کی ہیں, میری والدہ جو ہیں وہ سوابی کی ہیں, میری بیوی جو ہے وہ پٹھان ہے, کیونکہ میری بیوی میری ماں پٹھان ہیں اور میرے ماموں جو ہیں وہ پٹھان ہیں, میری ماں پٹھان ہے.
آپ سے متاثر تو پوری ایک نسل ہے فنکاروں کی, لیکن کوئی ایسے ہیں آپ کو کوئی نظر آتا ہے جوہر آپ جیسا کسی میں؟
ایک ہے آرٹسٹ سیف القاضی ان کا نام ہے, وہ بہت بہت میرے سے جو میں کرتا ہوں اس سے بہت نزدیک کام کرتے ہیں, وہ تو ان میں بڑا پوٹینشیل ہے کام کرنے کا.
جس سے ٹھیک ٹھاک ہو؟
بس اللہ کا شکر. تھی سنا تھی ٹھیک ہو, تھی کتوں بول رہے ہو؟
ہاں جی صبح پنجاب کے شہر ضلع لہیا تحصیل چوبارہ سے.
اچھا اچھا تحصیل لہیا دے ہوتے ہو, اتنے ساری اور خیریت؟
بالکل ٹھیک ٹھاک, ہمارا تعلق ہے چھینا برادری نال.
اچھا ماشاء اللہ, چلیں جب کبھی کراچی آئیں گے تو پھر انشاءاللہ آپ ملاقات کیجیے گا, آپ کے ساتھ بیٹھیں گے.
آپ ہمارے لہیا میں آئے نا, ہم آپ کو بٹیروں کی دعوت کھلائیں گے.
جی انشاءاللہ ضرور ضرور.
معین خان صاحب سے پوچھنی یہ ہے کہ ماشاءاللہ ان کی امی بھی پٹھان ہے, تو انہوں نے کچھ پوچھ تو سیکھی بھی کہ نہیں؟
بالکل سیکھی ہے بھائی,
الگ الگ پوئی کے دیر زمان نہ پوئی کے میرے سنگھ ایک خرد جوڑے.
شکر دیتا تو خیر جی.
نام صاحب ہے
زمانم عابد رحمان.
عابد رحمان دے.
اپنی زندگی کا کوئی یادگار لمحہ؟
میری زندگی کا یادگار لمحہ تھا جب مجھے ستارہ امتیاز ملا تھا, تقریباً آج سے 4 سال پہلے, اور 92 میں مجھے ملا تھا. تو یہ جب 2 تمغے ملے تو میرے لیے بڑی خوشی کی بات تھی اور میں نے اللہ کا بڑا شکر ادا کیا.
معین صاحب کہ میں تعریف کرتا ہوں, میں دعا کرتا ہوں کہ اللہ اس کو ہمیشہ کے لیے خوش رکھے اور اللہ.
شکریہ.
دوست بن کر بھی نہیں ساتھ نبھانے والا, کوئی انداز ہے ظالم کا زمانے والا.
یہ کس کے لیے؟ معین صاحب کے لیے شعر پڑھ رہے ہیں.
بالکل. میرے ساس سسر آئے ہیں چھوٹے گھر میں, ان کو گھر کے آتش دان میں رکھ. پارسی میں باتیں کرتا ہے تیرا شوہر, بعد از مرگ اس پتنے کو ایران میں رکھنا.
بات کو.
السلام علیکم انکل, کیسے؟
وعلیکم السلام بیٹا, آپ کیسے ہیں؟
میں بالکل ٹھیک ہوں. آپ کے لیے ایک شعر ہے.
شاد.
معین ہو جس کا نام تو ایسی ہو زندگی, راضی ہو والدین خدا اور رسول بھی.
اللہ آپ کی زبان مبارک کریں اور اللہ ایسا اگر ہو جائے کہ اللہ اور رسول ہم سے راضی ہو جائیں تو یہ تو وہ شخص تو دنیا میں بھی فلاح پا گیا اور آخرت میں بھی اس کے درجات بلند ہوتے ہیں.
تو معین صاحب جواب میں آپ بھی کچھ نیلم کو سنائیے ایک آدھ شعر. تو
ہاں میں تو اپنے لیے کہتا ہوں تضاد جذبات میں یہ نازک مقام آیا تو کیا کرو گے, میں رو رہا ہوں تو ہنس رہے ہو, میں مسکرایا تو کیا کروں گی,
بکرایا
کچھ اپنے دل پر بھی زخم کھاؤ, میرے لہو کی بہار کب تک, مجھے سہارا بنانے والوں میں لڑکھڑایا تو کیا کرو گے. آپ جیتی رہیے, بہت خوش رہیے, خوب پڑھتے رہیے, تعلیم حاصل کیجئے. تعلیم ایک ایسی چیز ہے جو کبھی ختم نہیں ہوتی, اور نہ اسے موت آتی ہے اور نہ اس کا کبھی اختتام ہوتا ہے.
بس آپ ہمارے لیے دعا کریں, ہم آپ کے لیے دعا کریں گے
کہ اللہ سب کو اپنی عز و پناہ میں رکھے اور سب کا اقبال بلند کرے اور ہم سب کو ہدایت دے. اللہ تعالیٰ
مجھے کچھ بھی نہیں آتا ہے, بس سلام کہتا ہوں اس کو.
اچھا, وعلیکم السلام, خوش رہیے, آباد رہیے, یہ ہے سچائی اور سادگی.
جناز باجی ایک دو شعر میں سناؤں گا اس پروگرام کے بارے میں, اپنی ہندکو زبان میں, اعتبار کی جو زبان ہے.
ضرور ہمارے معین صاحب آپ کو ہندکو میں جواب دیں گے, آپ دیکھیے.
جلدی جلدی کال ملا کے کر تو سونی گلاں, نمبر تیرا لگ گیا گزرا ہون تے خوش ہونا خوش پہ آخو نا.
اچھا ہندکو میں مجھے بس ایک وہ یاد ہے شعر, وہ بنی ہے الانی ہے بڑا جگرانہ ترسا, تھوڑی جی رہ گئی ذرا ہنس کے تو اور نبا. میں ایک بات آپ کو بتاؤں, دیکھیے تن کسی بھی چیز کے لیے اختلاف کرنا جو انسان کا بنیادی حق ہے, وہ بالکل اختلاف کر سکتا ہے, لیکن چونکہ ہم ایک اچھے معاشرے کے لوگ ہیں تو اس کی شکایت کرنے کے طریقے ہوتے ہیں. اگر ایک چیز پہ میں آبجیکشن کرتا ہوں تو اسے اگر اچھے پہرائے میں اگر بیان کروں گا تو وہ زیادہ سنی جائے گی اور عمل کیا جائے گا. غصہ انسان کو بزدل بنا دیتا ہے, اور حضرت علی کا قول ہے کہ دنیا میں سب سے بہادر وہ شخص ہے جس نے اپنے غصے پہ قابو پا لیا. ہم جو اس تکلیف میں پہنچ گئے ہیں وہ اسی وجہ سے پہنچے ہیں کہ ہم پاکستان کی بات نہیں کرتے, ہم اپنے اپنے جگہوں کی اور علاقوں کی بات کرتے ہیں. یہ سب نہیں ہونا چاہیے, ہم سب پاکستان ہیں. دیکھیے دنیا کے جتنے ممالک ہیں وہ جب بھی بات کریں گے ان پہ کوئی کڑا وقت آتا ہے, کوئی اس کی بات ہوتی ہے تو وہ اپنے ملک کی بات کرتے ہیں. تو ہمیں بھی اپنے ملک کی بات کرنی چاہیے کہ ہمارا ملک پاکستان ہے, اس پاکستان میں خوبصورت علاقے ہیں جن میں بلوچستان ہے, جن میں سرحد ہے, جن میں پنجاب ہے, جن میں سندھ ہے, جو ہمارے قبائلی علاقے ہیں, یہ سب ہماری ایک خوبصورت کڑی ہے, ایک چین ہے, اور یہ چین کوئی توڑ نہیں سکتا. یعنی ہم سب ایک دوسرے کی زنجیر میں بندھے ہوئے ہیں.
جمین صاحب آپ شاعر بھی ہیں؟
میں نہیں نہیں شاعر نہیں ہوں میں, اور ہاں دوسروں کی شاعری ضرور پڑھتا ہوں لیکن بذات خود میں شاعر نہیں ہوں.
تو میرا خیال ہے کہ شعر سنا دیجیے, ان کے سوال کا جو ہے مقصد یہ کہ آپ کوئی شعر سنائیں.
شعر تو مجھے ہزاروں کی تعداد میں یاد ہے, کہیں تو میں سنا دیتا ہوں.
سنا دیجیے.
وہ یہ کہ ایک ہمارے شاعر تھے, اللہ ان کو غریق رحمت کرے, قابل اجمیری, وہ جب ان کو ٹی بی ہو گئی تو ان کے جو آخری ان کی غزل تھی اس میں کہتے ہیں, کوئے قاتل میں ہم ہی بڑھ کے سزا دیتے ہیں, زندگی آج تیرا قرض چکا دیتے ہیں, حادثے زیست کی توقیر بڑھا دیتے ہیں, اے غم یار تجھے ہم تو دعا دیتے ہیں. میں بڑا مدہ ہوں.
اچھا اب ہمارے ایک اور سننے والے ہیں احسن صاحب جی, یہ بھی انہوں نے ہنگو سے فون کیا. احسن صاحب
ہاں, بس وہ میں نے تو وہ مین صاحب کو وہ سنا کہ میں پی ٹی سی میں آیا تھا تو اسی وقت سے میں نے ٹیلی فون اٹھایا نا.
اچھا اچھا اچھا, بہت شکریہ بہت شکریہ, اللہ آپ کو خوش رکھے اور اپنا خیال رکھیے گا.
اچھا بادشاہ رحمان صاحب ہمارے ساتھ موجود ہیں. جی بادشاہ صاحب السلام علیکم, کہاں سے فون ہے آپ کا؟
طوطا کان سے.
اچھا
میں ایک شعر کی ایک کڑی سناؤں گا
جی,
دوسرا ایک کڑی اگر معین اختر صاحب.
چلے ٹھیک ہے سنائیے.
کڑی ہے, عجیب شخص تھا اس نے مجھے تباہ کیا.
کیا آپ نے کہا, کیا کہا آپ نے؟
عجیب شخص تھا اس نے مجھے تباہ کیا.
اچھا اب اس پہ ایک شعر سن لیجیے عبید اللہ علیم کا, کچھ عشق تھا کچھ مجبوری تھی سو میں نے جیون وار دیا, میں کیسا زندہ آدمی تھا ایک شخص نے مجھ کو مار دیا.
پھر کو پورا کر لوں. عجیب شخص تھا اس نے مجھے تباہ کیا, خلاف اس کا یہ دل ہو سکا ہے اب بھی نہیں,
خلاف اس کے یہ دل ہو سکا ہے اب بھی نہیں. بہت خوب بھائی. اچھا میں ایک سوال پوچھ لوں معین صاحب سے. معین صاحب آپ نے اب تک جتنے بھی کیریکٹر کیے ہیں اس میں خاص طور پہ لوز ٹاک کے حوالے سے, اس میں سب سے زیادہ آپ کا پسندیدہ کیریکٹر کون سا ہے؟
میں نے اس میں ایک کیا تھا نس بناؤں وہ, اور ایک اس میں کوفی عنان بناؤں, اور ایک ہمارے بڑے مشہور وہ تھے اللہ ان کو غریق رحمت کرے پینٹر تھے گل جی,
جی جی جی
ایسے تو بہت بہت سارے ہیں، 340 میں سے یہ طے کرنا بہت مشکل ہے میرے لیے کہ وہ کون سے اچھے تھے، مجھے تو سبھی اچھے لگتے ہیں.
بالکل خود ہمارے لیے بہت مشکل ہے، میں نے کہا اسی لیے پوچھوں کہ آپ سے کہ آپ کو ان میں سے کون سا پسند ہے.
انسان تبدیلیاں چاہتا ہے، جو خریدار ہے وہ ہر دفعہ نئے خواب کی تلاش اور جستجو میں رہتا ہے. ایک فنکار کا فن ہے، یہ اس کی فن کی عصمت ہے کہ وہ ہر دفعہ ایک نیا خواب تراشنے کی کوشش کرتا ہے اپنے خریدار کے لیے.
کافی ہے، کوئی 40-50 تو ہیں جو بہت مجھے پسند ہیں.
تو بھائی معین آپ کا بہت شکریہ.
آپ کا بھی بہت شکریہ کہ آپ نے پہلی دفعہ اتنے دور دراز لوگوں سے بات کروائی اور میرے دل کو بڑا اچھا لگا کہ یہ سب بہت سچے اور سیدھے اور دل کے بڑے کھڑے لوگ ہیں.
بالکل.
اللہ تعالیٰ سب پہ، پورے پاکستان پہ اپنی رحمتیں نازل کرے. بہت شکریہ آپ کا. کچھ عشق تھا کچھ مجبوری تھی، سو میں نے جیون وار دیا. کوئے قاتل میں ہم ہی بڑھ کے سزا دیتے ہیں، زندگی آج تیرا قرض چکا دیتے ہیں. حادثے زیست کی توقیر بہا دیتے ہیں، اے غم یار تجھے ہم تو دعا دیتے ہیں.
تو سامعین، یہ خوبصورت آواز، خوبصورت شخصیت معین اختر صاحب اور یہ ہمارے مہمان تھے، اب ہمیں نہیں ہیں لیکن ان کی یادیں، ان کا فن ہمیشہ ہم لوگوں کے ساتھ رہے گا. بہت ہی پیاری ہستی، بہت ہی مطلب اتنی پیاری کہ ان کا نام تو کوئی جانتا ہی نہیں تھا، بس انہیں بچیا کہتے تھے. تو میں نے کوشش کی کہ انہوں نے جو گفتگو کی اسے الگ کر کے اس میں سے اپنے سوال اور باتیں ان کی کہانی سے آپ کو سنا سکوں. تو لیجیے سنتے ہیں فاطمہ سریا بچیا.
میری والدہ اکیلی بیٹی تھی اپنے والدین کی. جب میں پیدا ہوئی تو یہ کرناٹک کا علاقہ تھا جہاں شیواجی مرے تھے اور عالمگیر کی آخری لڑائی ہوئی تھی، اور جہاں وہ ایوان تعلق داری تھا. جب میں پیدا ہوئی تو رائے چور میں بہت بڑے شاعر تھے، اللہ والے صوفی بزرگ، ان کا تخلص تھا ساقی. انہوں نے ایک رباعی کہی میرے لیے، بیٹا وہ رباعی میری زندگی پہ پوری اتر گئی. میرے نانا کا شاعری کا تخلص تھا مزاج، تو انہوں نے کہا مزاج نقطہ پرور کو نوازی دی ہے خالق نے، مزاج نقطہ پرور کو نوازی دی ہے خالق نے، اجالا سارے گھر کا ہے، رہے قائم یہ نظارہ. دعا سے چھانٹ کی تاریخ بھی ساقی نکل آئی، یہ ساقی ان کا تخلص ہے. دعا سے چھانٹ کی تاریخ بھی ساقی نکل آئی، امی کا نام ہے افسر خاتون. الہی شمع بزم زہر ہو افسر کی محفارہ، محفارہ مائی ڈیٹ آف برتھ. کہ مجھے آدھی دنیا سے جان گئی، جاپانیوں نے مجھے بہت بڑا آنر دیا ہے، وہ امپیریل آنر ہے. مجھے انہوں نے 2 بار جاپان بلایا، ویسے اور 4 بار بلایا مگر 2 بار میں جا نہیں سکی. لیکن ایسے بندیان ونڈرفل پیپل. ایسی قوم میں نے دنیا میں نہیں دیکھی. میں نے زندگی میں بہت پریشانیاں دیکھی مگر اللہ نے ہر لمحہ میری مدد کی ہے. پریشانیوں کی کوئی کمی نہیں ہے. ہم لوگ حیدرآباد لکھن سے پاکستان آئے. ہمارے نانا کو نواب کا شاسن ملا تھا مگر وہ فقیر آدمی تھے. یہاں آئے ہم کئی لاکھ روپے لائے تھے مگر یہاں وہ کئی لاکھ روپے ون ان ون اینڈ ہاف ایئر بےمانوں کی نظر ہوئے. پھر میرے نانا کا انتقال ہوا, میرے والد کا ہاتھ, یہ دونوں ہارٹ فیل سے گئے دونوں. اور اس کے بعد یہ وقت آیا کہ ہمارے پاس کچھ نہیں رہا. میں سب سے بڑی تھی, میری شادی ہو چکی تھی اور میں وہاں مطمئن بھی نہیں تھی. مجھے اللہ نے دو اولادیں دی لیکن وہ پیٹ سے ہی مری ہوئی پیدا ہوئی. پھر میں نے خواب دیکھا اور خواب کے بعد میں نے زندگی کو بدل لیا. میں اپنی بیوہ ماں اور نانی کے گھر میں آ گئی اور بیٹھا میں نے اپنی زندگی میں جد و جہد شروع کی. اور میرے رب کے قربان کہ مجھے ایک دفعہ ایک منٹ کو بھی ناکامی نہیں ہوئی. میری چھوٹی بہن جو ہے مجھ سے چھوڑی, ان کا نام ہے سغرا کاظمی, وہ کاظمی خاندان میں بیاہی ہوئی. ماشاء اللہ ان کا پاکستان میں باہر بھی نام ہے. جو وہاں ان کے شادی بیاہ کے جوڑے بنتے ہیں, قیمتی جوڑے بنتے ہیں. پھر اس کے بعد سارا وہ بریلین وہ امریکن ریڈیو میں کام کرتی رہی
ہے. وائس آف امریکہ میں بھی وہ کام کر چکی ہیں.
شی واز اے ویری ٹیلنٹڈ لیڈی. اس کے بعد زہرا نگاہ, اللہ نے ان کو بھی انٹرنیشنلی شہرت دیا تھا. مجھے زہرا کا بہت بچپن کا یاد ہے. جب وہ چھوٹی تھی میں گڑیا کی شادی کر رہی ہوں. زہرا چھوٹی تھی ہے, 7 برس کی تھی. زہرا نے لگی لکھی سریا کی گڑیا تھی سگڑا کا گنڈا. گنڈا جو تھا وہ ذرا سا تھا گنڈا. گڑیا نئی تھی, نویلی دلہن تھی, مصنوعی بالوں سے چھوٹی بدھی تھی. نہ انکار اس کا, نہ اقرار اس کا, نہ سونا ہے اس کا, نہ اٹھنا ہے اس کا. وہ بیٹھی ہوئی ہے اپنی جگہ پر, بالوں کو کھولے ہوئے ہیں برابر. میرے پاس تو لکھی ہوئی ہے.
بڑی کمال کی شاعر ہیں بالکل.
بس اللہ کا پھر اسما, حالانکہ اس کو کوئی باہر سے سہارا نہیں ملا گا مگر وہ ہم سب سے زیادہ مل رہے ہیں. اور اس کے بعد احمد مقصود حمینی ایڈیشنل چیف سیکرٹری بھی رہے, انفارمیشن سیکرٹری بھی رہے اور اللہ نے اس کو بڑی عزت دی. پھر اس کے بعد انور میاں, انور کو سب جانتے ہیں, آج دنیا جانتی ہے انور مقصود. پھر عمر ہے, ان کو پاکستان میں لوگ جانتے ہیں کہ وہ بہت بڑے چیس پلیئر ہیں. امیر ہے, وہ سب سے چھوٹا ہے, وہ آج بھی چھوٹا ہے. زمینہ کھانا پکانے سے اللہ میاں نے کہاں پہنچا لیا ہوں. خود آتے تھے لوگ اور ایسی خواتین بھی آئی ہیں جن کا وہم و گمان میں نہیں تھا کہ وہ کبھی ایکٹریس بنے گی. دالا کا کبھی تصور ہی نہیں تھا لیکن وہ خود آئی. اور اللہ نے سب سے بڑی بات یہ ہے بیٹا, میرے سندر میں خود میرا پلے کیا ہے بیٹا. میرے پلے میں کوئی اخلاق سے گری ہوئی بات لکھنے کی ہمت نہیں ہے میری. اللہ کا احسان ہے بیٹے. یہ بھائی میں معمولی انسان ہوں لیکن اللہ نے مجھ پر رحمتوں کی بارشیں رکھی ہیں کہ بھائی میں نے جو کام کیا لوگوں نے پسند کیا. فلم کے لیے مرحوم شباب کرانوی, جب میں نے شمع کیا تھا تو وہ آئے تھے میرے پاس کراچی کہ آپ فلم کے لیے لکھ دیں. میں نے کہا میرے بھائی 1.5 سال چلی ہے, اتنی پاپولر ہوئی ہے, اب دوبارہ لکھوں گی لوگ بور ہو جائیں گے. مگر انہوں نے کہا تھا مجھ سے, فلم والے آئے میرے پاس. ہاں مگر مجھے وقت ہی نہیں ملا. میں نے اپنا نام رکھ لیا ہے لیلا اور مجنو نہیں ہے کوئی.
لیلا کے ہر کوئی دیوانہ ہے نا. مجنو ایک تھوڑی ہے, آپ کے تو بہت مجنو ہیں, سینکڑوں مجنو گھومتے رہتے ہیں.
سب سے بڑا واقعہ جو ہے وہ میرے نانا پاکستان میں ہم لوگوں کا آنا. 2 سال کے اندر باپ کا بھی انتقال ہارٹ فیل سے, نانا کا بھی, اور ہمارے پاس دوسرے دن کھانے کو کھانا بھی نہیں. یہ ہوا ہے مگر بیٹا ایسی اللہ نے ہمت دی. ہم 2 مہینوں میں میں اور مجھ سے چھوٹی بہن بیٹا ہم لوگ کھڑے ہو گئے. اور اللہ نے ہم کو کہیں ناکام کیا ہی نہیں, کہیں نہیں. میں نے بیٹا ڈیزائننگ میں نے گھر میں پڑھا, میں اسکول کالج بھی نہیں گئی تھی, میرے پاس کوئی ڈگری نہیں تھی, مگر جب میں پاکستان آ گئی تو میرے نانا مرحوم نے مجھ سے کہا کہ بیٹا اگر تم پڑھنا چاہو تو تم کسی ادارے میں داخلہ لے لو. میں نے عظیم فاضلہ کر لیا, میں نے میڈیسنگ بھی کر لیا, مگر بیٹے مجال ہے کسی نے مجھ سے میرا سرٹیفکیٹ مانگا ہو. میں ہیپی ہوم میں پڑھایا, سی سی ایچ میں پڑھایا, مگر میرے نہ اسکول والوں نے مجھ سے سرٹیفکیٹ مانگا نہ کچھ مانگا. ٹیلی ویژن پہ میں نے 11 سال سے لکھائی نہیں, حالانکہ لاکھوں صفحے لکھے رکھے ہوئے میرے پاس لاکھوں, مگر وہ ماحول نہیں ہے, وہ لوگ نہیں ہیں جو میرے ساتھ کام کرتے تھے. ہیں اس کا نکہ ہیں, مگر وہ ماحول اب رہا نہیں. لاکھوں کاغذ لکھے ہوئے ہیں لیکن اور وہاں تو کیسی آئی ہوں تو کچھ کروں گی, اللہ کرے کر دوں, مگر دیکھے اللہ کا احسان ہے کہ جو لکھا چاہے وہ خیالی تھا یا وہ حقیقت سے مبنی تھا, مگر اللہ نے عزت بخشی ہماری, ہمارے بزرگوں کی, تو جو کچھ پڑھا ہے وہ علم کے حوالے سے سامنے آیا, بے علمی کے حوالے سے نہیں آیا.
میرے من وچ مرشد
اور اب بچیا کے خاندان کی ہی ایک اور شخصیت زبیدہ آپا, جو ٹی وی پروگراموں میں پاکستان کی ممتاز ترین شیف تھیں اور ان کے ٹوٹکوں پر تو ہر کوئی یقین کرتا تھا. جب زبیدہ آپا اس پروگرام میں آئیں تو لوگ ان کی زندگی کے بارے میں اور اس سے بھی زیادہ ان کے ٹوٹکوں کے بارے میں بات کرنا چاہتے تھے. سنتے ہیں زبیدہ آپا کو.
محبت ہے کہ تم لوگوں نے مجھے یاد کیا اور مجھے اتنی عزت بخشی, میرے لیے بہت بڑی بات ہے.
زبیدہ پہ یہ بتائیے کہ یہ کیا بات ہے کہ آپ کے خاندان پورے کو, جیسے فاطمہ سوریا بجیا ہیں تو جگت بجیا ہیں, آپ آپا ہیں تو جگت آپا ہے, میں نے بڑے بڑے بارش بزرگوں کو بھی آپ کو پکارتے
دیکھا. اچھا میں میرا خیال ہے واحد خاتون ہوں پاکستان میں جو اگر 90 سال کے آدمی مجھے آپا کہتے ہیں نا تو مجھے برا نہیں لگتا, مجھے لگتا ہے یہ عزت کی بات ہے,
اس میں تو کوئی شک نہیں. چلیے کیونکہ ذکر آ گیا بجیا کا, تو ایک تو آپ کی معروف بہن فاطمہ سوریا بجیا, پھر آپ کے بہت ہی معروف بھائی انور مقصود صاحب اور زہرا نگاہ صاحبہ, تو ماشاء اللہ سے یہ بڑا ایک ٹیلنٹڈ خاندان ہے آپ کا. تو کچھ بتائیے آپ کتنے 10 بہن بھائی ہیں آپ لوگ؟
ہم لوگ 10 بہن بھائی تھے. سب سے بڑی بجیاں ہیں, ان سے چھوٹی مسز کازمی ہیں جو برائڈل ڈریسز بناتی ہیں, 60-70 سال سے کام کر رہے ہیں یہی کام. اس کے بعد سارا بازی تھی جو سائیں کے نام سے مشہور تھیں, اس کے بعد زہرا نگاہ, اس کے بعد ایک بہن تھی جو گھر میں تھی لیکن ان کا دماغ بہت اچھا تھا, لیکن ہوتا نا کسی کو باہر نکلنے کا موقع مل جاتا ہے تو وہ بیچاری اپنے شعر و شاعری, ان کو اشعار بہت یاد تھے, ان کو کہانیاں بہت یاد تھے, ان کو قسمت ہے وہ گھر میں تھی.
اچھا.
ان کے نیا ڈاکٹر تھے, پھر ان کا انتقال ہو گیا. ان سے چھوٹے بھائی تھے احمد مقصود حمیدی جو یہاں چیف سیکرٹری سول سروس کے تھے, بہت قابل تھے وہ. ان کا جو تھا بالکل وہ ایک اپنی ذات پہ لائبریری تھے, میں نے فرینچ بھی اور عربک بھی اور اردو بھی اور پرشین بھی, اور ان کے جو مرے ہیں ان کے پاس سے 40,000 کتابیں تھیں ان کے پاس. اور پھر اندر بھائی ہیں, ایک بھائی اور ہیں جو انشورنس کا کام کرتے ہیں, پھر میں تھی. لیکن میری شادی 21 سال کی عمر میں ہوئی اور مجھے گھر میں امی نے کوئی ایسے کھانا وانا کبھی نہیں پکوایا, کبھی نہیں. جھاڑو بھی دیتی تھی, برتن بھی دھو لیتی تھی, لیکن کھانے کا جہاں تک تھا وہ امی پکاتی تھیں. تو جب شادی ہوئی اور سر منڈاتے اولے پڑے تو پہلی دفعہ میں نے کڑھی بنائی تو وہ بغیر دہی کی بنائی, مجھے یہ نہیں معلوم تھا کہ اس میں دہی بھی پڑتا ہے.
अच्छा
पानी और बेसन की बनाई। जब मियाँ दफ्तर से आए मैं कह रहे आज बाहर खाना खाते हैं, बोले चलो चलो बाहर खा।
अच्छा
बाहर चली गई, खाना खा के वापस आई, मैंने कहा डस्टबिन देख लो मैंने आज जो खाना पकाया
डस्टबिन में पड़ा हुआ है।
तो कह रहे कोई बात नहीं सीख जाओगी, कोई ऐसी बात नहीं। तीसरे चौथे दिन अचानक से मियाँ के दोस्त आए कि हमें खाना खाना है। अब मेरी तो सिप्टी गुम हो गई, खैर मेल वेल लगाई और भुनी भुनी चीजें अम्मी का सोच के क्या टेलीफोन भी पास नहीं किया कि टेलीफोन कर ले। लेकिन जब दोस्तों ने खाया तो उन्होंने कहा कि हमने ऐसा कभी खाना खा ही नहीं, इतने मजे का था, तो मुझे यकीन नहीं आया। फिर मैंने कहा शायद हाथ में कुछ जायका है अम्मी जैसा तो पकाए। एक साल के अंदर मैंने 300 आदमियों का खाना अकेले पकाया, सीख गई।
मेरा ख्याल है कि जो सलीकामंद माओं की बेटियां होती है ना, पता नहीं कैसे उनको पता होता है, वो चाहे कुछ काम करे ना करे उन्हें कुछ आता है करना, जो वो करती
है। घर के काम करने में तो इज्जत होती है ना, हर औरत की इज्जत है
जी। तो आपके मियाँ तो आपके कजिन भी थे, तो क्या पसंद की शादी हुई आपकी?
मियाँ की तरफ से लाके मैं तो अपने आप को मैट्रिक पास थी या फर्स्ट ईयर आई थी, तो क्या सोचती कौन मुझे पसंद करेगा। लेकिन वो मेरा ख्याल है मियाँ को कोई और मिली नहीं, तो मैंने सोचा कि यहीं हाथ मार लो मिल
जाए। क्या कह रही हैं आप ज़ुबैदा आपा, इतनी हसीन है अब तक, इतनी प्यारी लगती हैं आप, पता नहीं उस वक्त तो क्या कयामत उठाती होंगी आप। तारिक साहब बुद्धू नहीं है, उन्होंने भी दुनिया देखी हुई है।
साया के बेटे थे और अपने खानदान था, शादी हो गई, दो बच्चे माशाल्लाह, एक बेटा एक बेटी।
अच्छा।
और माशाल्लाह दो पोते हैं, दो नवास हैं।
तो बहुत ही आपकी एक परफेक्ट जिंदगी है, एक आप अच्छी बहू भी थी और आप अच्छी सास भी
बहू मैं बहुत अच्छी थी, और अल्लाह ने उसका सिला मुझे ये दिया शहनाज कि मुझे बहू ऐसी मिली है कि मैं हजार सिश्ते अल्लाह के करूँ तो वो भी कम है।
अच्छा जुबैदा पा, आपका कुछ नाम आता है तो लोग तरकीबें पूछना शुरू कर देते हैं मुख्तलिफ किस्म की।
फौरन बेटा मैं बता नहीं सकती, मैं पागल हो सड़क पे जाऊँ, शादी में जाऊँ, खुदा ना करे किसी हादसे में जाऊँ, मगर लोग पूछते जरूर हैं, पूछते जरूर से ये रह गया कि जिंदा कैसे किया जा सकता है। तो
चलिए हाँ। एक झलक आपके टोटकों की सुन लेते हैं, उसके बाद आगे चलते हैं।
अगर फ्रिज में कोई स्मेल है या फ्रीजर में कोई स्मेल है तो आपने फ्रिज के अंदर फौरन चीजें नहीं रखना है, आपने अखबार के गोले बनाए, गोले बना के आपने फ्रिज के अंदर ठूंस दिए और एक प्याले में मीठा सोडा भर के रख दिया और फिर दो घंटे को चला दिया। आपने फिर अखबार निकाले, मीठा सोडा रहने दिया, फिर जो चीज चाहे रखें। और जब अगर खुश खांसी हो तो थोड़ी सी चीनी पका दिया करो, फौरन खांसी ठीक हो जाती है।
मेरी वालदा बहुत बड़ी औरत थी, बहुत पता 36 साल की विडो हो गई थी, मेरे वाले 42 साल के थे जिस दुनिया से चले गए। अम्मी ने इतनी हिम्मत की और तभी घर से बाहर नहीं निकली, लेकिन बहनों ने हमको सबको पाला, सब बड़ी बहनें बजिया जहराबाजी इन सब में काम करके मुशायरों में जाके बजिया ने स्कूल में पढ़ा के हम सब बहन भाइयों को पाला। लेकिन क्योंकि हमारी अम्मी का कोई बड़ा नहीं था, अम्मी अकेली थी, मगर अम्मी इतनी हिम्मत की थी शहनाज, अम्मी कभी स्कूल नहीं गई थी, कभी कुछ नहीं, लेकिन उन्हें दीवान हाफिज, दीवान मीर, दीवान गालिब हिफ था।
जिंदगी का सबसे बड़ा सबक आपने उनसे क्या सीखा?
उनसे सीखा बेटा हर हाल में खुश रहो, परेशानी सब पे आती है, बहुत बड़ी बड़ी परेशानियां आती है, दिल बड़ा रखो, अपने आप को पॉजिटिव सोच लेके चलोगी तो अल्लाह बहुत नवाजेगा। और मैंने वही किया कि मैंने कभी दिल छोटा नहीं किया, चाहे मुझे पत्थर धोने पड़े हो, चाहे मुझे गुसल खाने धोने पड़े हो, मैंने धोए, मैंने काम किया और अच्छी नीयत रखी। कभी मियाँ से बेतुकी डिमांड नहीं की कि मुझे ये चाहिए मुझे वो चाहिए, मैं इनके साथ नहीं रहूंगी इनके साथ नहीं रहूंगी। मेरी सास ससुर मेरे तारा ताई थे, 24 साल मेरे साथ रहे और एक दिन भी एहसास नहीं हुआ कि मेरे माँ बाप हैं कि मेरे सास ससुर हैं, क्योंकि मेरे हाथ में तो ना ट्रेनिंग है ना कोई डिग्री है ना कोई कुछ है, लेकिन इस फील्ड में जो मेरी फील्ड में खाना पकाने की, इसमें अल्लाह ने मुझे इतनी इज्जत दी शहनाज कि मुझे मेरे पास अल्फाज नहीं है कि मैं किस मुंह से अल्लाह का शुक्र अदा करूं। मुझे इतनी इज्जत शायद ही किसी को मिली है, मेरे 4000 शोज हो गए।
अच्छा हाँ। कभी कोई बहुत ही पुरलुत्फ वाकया पेश आया हो, ये जो आप टेलीविजन पे आप कुकिंग सिखाते हैं?
18 साल तो हो गए मुझे काम करते हुए, बहुत दफा ऐसा हुआ जैसे शुरू में जब किया था तो बच गए थे, मैं और सानिया सईद कर रहे थे प्रोग्राम और हमने चरवा बनाना था, तो मेरे अंदाजा होगा ना छतों पे कुछ अजीब अजीब चीजें लगी रहती हैं साउंड को वो करने के लिए, तो मैंने पूरी चिकन जल्दी से जो तेल में कड़कड़ाते तेल में डाली तो पूरी छत तक आग थी, पूरी छत तक,
और जो उछला है तेल और वो मुर्गी उछल के जो बाहर गिरी है, मैं और सानिया बच गए। किस तरह से बचे अल्लाह को मालूम है। और कपड़े पे भी छींक नहीं आई। एक दफे एक साहब आते थे और पता नहीं क्या क्या बातें कर जाते थे कि हमारी बेगम तो कुछ नहीं करती हैं, आप इस उम्र में ये कर रही हैं इस उम्र में, और मैं खामोशी सुनकर शुक्रिया कह देती थी। मगर जब वो जाते थे तो कभी मेरे पैर में मोच आ जाती थी, कभी मैं गिर पड़ती थी, कभी बर्तन टूट जाते थे, कभी कुछ हो गया। तो जब वो आते थे मुझे घबराहट होती थी कि अब वो आ गए, मुझे कुछ नुकसान होगा।
नजर लगा जाते थे हर दफा। बड़ी बात इसमें ये है कि ये कोई हमारे ट्रेडिशन इस तरह की थी नहीं टेलीविजन वगैरह की, शेफ कोई आए और शो, ये आप ही लोगों ने ये ट्रेडिशन
मैंने शुरू किया। लेकिन अब इतने लोग आ रहे हैं कि कुछ समझ में नहीं आता कि हमारी एक तहजीब खाने की, एक किचन की तहजीब थी, पकाने की तहजीब थी, वो वैसे हम हर तहजीब भूल गए, अपना कल्चर तो हम भूल ही गए ना बिल्कुल। वो जैसे हमारी बहन का शहर है, अब मैं अपने शहर को देखती हूँ कि शहर कैसे तिलस्मात के ख्वाब में है, बड़े खुलूस से हर शख्स एक अजाब में।
तो चलिए आखिर में अच्छे से हमें कुछ शेर सुना दीजिए आप।
ऐसे तो मुझे बिल्कुल याद नहीं, लेकिन आजकल के हालात तो बहुत अच्छा है। बहुत मुश्किल है जो हालात की गुत्थी सुलझे, अहले दानिश ने बड़ी सोच के उठाई है।
तो ये थी हमारी आपकी सबकी जुबैदा आपा। जुबैदा आपा उन लोगों में से हैं जिनकी बातों में कोई उलझाव नहीं था कभी भी। ये सच है कि दानिशमंदी होनी चाहिए और लोग होते हैं, लेकिन सबसे दानिशमंद वो होता है जो अपनी बात को कम्युनिकेट कर सके, हम तक पहुंचे उसकी बात। जुबैदा आपा उन लोगों में से थी जो अपनी बात पहुंचा सकती थी। ये जिंदगियां जो है हमें ये सबक देती हैं कि आगे बढ़ने के लिए कोई जरूरी नहीं है कि आपके पास मालो दौलत और बहुत से वसाइल हों। और आखिर में एक ऐसी शख्सियत जो हमारे इन तमाम फनकारों में सबसे कम उम्र थे और उनकी मौत एक दहशतगर्द हमले में हुई और इसी चीज ने उन्हें एक अलामत बना दिया, दहशतगर्दी के खिलाफ आवाज उठाने वाली अलामत। क्योंकि कहा जाता है कि उन पर हमले की एक बड़ी वजह ये थी कि वो सूफियाना कलाम गाते थे। उन्हें धमकियां भी दी गई थी लेकिन उन्होंने उस चीज को तर्क नहीं किया जिससे उनकी खानदानी वाबस्तगी थी, यानी कव्वाली।
मेहंदी लगी थारे हाथावा, कजरा सजो थारी आख्यावा, थारो असो सुहानो रूप मारी ओ साजना। प्रीत हो तो ऐसी थारी पायलड़ी बन जाऊ, मैं पायलड़ी बन जाऊ, थारे कदमा में रम जाऊ, मैं पायलड़ी बन जाऊ, थारे कदमा में रम जाऊ, मैं टिक्का बनू थारे माथा मा, हार बनू थारे गाला मा, थारो ऐसो सुहानो रूप मारी ओ साजना।
वाह भाई बहुत खूब। चलिए शुरू करते हैं हम वहाँ से कि आपने जैसे कहा कि आप अपने वाले से मुतासिर हैं और गुलाम फरी साबरी साहब जो थे उनकी कवाली का कवाली तो उसमें बड़ी मिठास भी थी।
बस जी यही वही मिठास अल्लाह का करम है और लोगों की दुआओं, मेरी माँ की दुआओं से वो कहते हैं कि लोग भाई वो मिठास तुम्हारे अंदर भी आ गई है।
तो हमें थोड़ा सा अपने खानदान के बारे में शुरू करते हैं, वहाँ से लोगों को पता भी है लेकिन बहुत से लोगों को नहीं भी मालूम, तो कुछ बताइए हमें अपने चाचा के बारे में, अपने वालिद के बारे में।
मैं आपको अगर स्टार्ट से बताऊं तो मेरे फोर फादर जो हैं वो सब ग्वालियर घराने से हमारा ताल्लुक है। हजरत तानसेन जी से हमारा जाके ताल्लुकात मिलते हैं। मेरे जो फोर फादर थे वो सब क्लासिकल सिंगर थे। कव्वाली जो हमारे पास आई हमारे दादा से आई हिंदुस्तान में, हमारा गांव है कलियाना, हम वहां रहते थे। मतलब मैं तो पाकिस्तान की पैदाइश हूँ लेकिन दादा हमारे वहीं पैदा हुए, मेरे वालिद साहब भी वहीं पैदा हुए।
डिस्ट्रिक्ट रोहतक है, वहां पर दिल्ली से कुछ दो ढाई तीन घंटे की ड्राइव है। वहां पर मेरे वालिद साहब, मेरे दादा बहुत मशहूर कव्वाल थे इंडिया के, हाजी इनायत हुसैन साबरी
जी।
और फिर पार्टीशन के बाद हम ये लोग पाकिस्तान आ गए। पाकिस्तान में फिर वालिद साहब ने कव्वाली शुरू की। जब वालिद साहब ने की तो अल्लाह ताला ने उनको बड़ा शफकतों से नवाजा अपनी, और वही शफकतें हम पे भी आई।
आप बहन भाई कितने?
हम माशाल्लाह 11 बहन भाई हैं जी, 6 बहनें हैं, हम 5 भाई हैं। मेरे बड़े भाई हैं अजमत साबरी और छोटे हैं तलहा साबरी।
तो आप लोग भी इसी तरह मिलके करते हैं जिस तरह के आपके वालिद और उनके भाई करते थे?
हाँ जी बिल्कुल, हम मिलके करते हैं।
तो अमजद, ये मुझे समझ नहीं आता कि कव्वाली में औरतें क्यों नहीं आगे आती?
नहीं, औरतें भी कव्वाली गाती हैं, लेकिन पाकिस्तान और इंडिया में ज्यादातर गाती हैं कव्वाली, लेकिन वो कव्वाली का जरा बिगाड़ है हिंदुस्तान में। जो कव्वाली होती है, कव्वाली का मतलब है कौल बयान करने वाला, जो कौल बयान करते हैं बुजुर्गों के, कव्वाली जो है वो कौल बयान करने को कहते हैं, और कव्वाल जो है कौल बयान करने वाले को कहते हैं। आज तक कव्वाली को पीटीवी ने एक कैटेगरी नहीं दी, पीटीवी अवार्ड जब भी होते थे वो कोई कैटेगरी नहीं देते थे कव्वाली को। और जबकि अब यूरोप अमेरिका में आप चले जाएंगे तो पॉप सिंगर्स या और किसी से नहीं पहचाना जाता पाकिस्तान, या तो क्रिकेटर से पहचाना जाता है या फिर कव्वाली, कव्वाली म्यूजिक फ्रॉम पाकिस्तान कहते हैं।
बिल्कुल आपने सही कहा, कव्वाली अपनी बीट की वजह से वेस्ट में बहुत ही मकबूल है।
देखिए, किसी और म्यूजिक के साथ पाकिस्तान का नाम नहीं आता, नाम आता है कव्वाली म्यूजिक फ्रॉम पाकिस्तान। पीटीवी ने कोई कैटेगरी नहीं बनाया कव्वाली को। आप देखें, लाइट मैन को भी मिलता है, डायरेक्टर को भी मिलता है, असिस्टेंट डायरेक्टर को भी मिलता है, सिंगर को भी मिलता है, मतलब हर किस्म की कैटेगरीज हैं, और कव्वाली को कोई कैटेगरी नहीं दी गई उन्होंने।
अच्छा, मैं आपसे जो बात पहले जब आपने शुरू की थी और पूछना चाह रही थी, वो ये थी कि कल्याणा से ताल्लुक था आपके दादा का और आपके वालिद साहब का, तो वहाँ पे जबान क्या बोली जाती
है? रोहत की जबान होती है, और वो जरा थोड़ी सी अखड़ होती है
जी,
जैसे राजस्थानी जबान होती है। और राजस्थानी जबान में कहते हैं कि अगर किसी को कहेंगे कहाँ जा रहे हो तो कठे जा रहे हो।
अच्छा,
और हमारी जबान में कहते हैं कित जा रहे हो।
तो मगर उस जबान में भी सूफियाना कलाम या कव्वाली या कोई चीज़ें
हैं? बिल्कुल, हम पढ़ते हैं हमारी जबान, हमारे जो आबा अजदाद की जबान की कव्वाली है हम पढ़ते हैं।
सुनाइए कुछ हमें आप फिर।
अरे गांव की बड़ी मीठी जबान है, अगर आपको सुननी, मैं आपको सुनाता हूँ। मेहंदी लगी थरे हाथा मा, कजरा सजो थरी आख्या मा, थरो असो सुहानो रूप मारी ओ साजना।
वाह, ये तो बहुत ही प्यारी, और थोड़ा सा और सुनाइए कुछ।
प्रीत हो तो ऐसी सारी पायलड़ी बन जाऊं मैं, पायलड़ी बन जाऊं थारे कदमा में रम जाऊं मैं, पायलड़ी बन जाऊं थारे कदमा में रम जाऊं मैं, टिक्का बनूं थारे माथा मा, हार बनूं थारे गाला मा, थारो ऐसो सुहानो रूप मारी ओ साजना।
वाह भाई, बहुत खूब। और अमजद, मैं आपको दाद दूंगी, आप तो फेड आउट भी खुद ही हो गए टेलीफोन पे इतनी अच्छी तरह से, और रखना उसको लेवल को बड़े कमाल की बात है।
देखिए, माइक और यूज करना, और सिंगर को सिर्फ गाना ही अच्छा नहीं आना चाहिए, माइक यूज करना भी आना चाहिए और फोन यूज भी करना चाहिए।
अच्छा, तो आप सुनाएंगे कुछ या अब हम आपकी वो दूसरे कव्वाली सुनवा दें?
आपने कहा था कि मैं आपको सुनवा।
हाँ बिल्कुल बिल्कुल, वो हम सुनवा दें। चलिए।
या मोहम्मद, लौट कर मैं ना जाऊंगा खाली, बर तो ढोली मेरी या मोहम्मद, लौट कर मैं ना जाऊंगा खाली, बर तो ढोली मेरी या मोहम्मद,
अमजद ये बताइए कि आप कितनी जबानें जानते हैं? वैसे अभी आपने पश्तो में भी बात की थोड़ी बहुत, पंजाबी में भी आप बात कर रहे थे, रोहतक में आपने इतना अच्छा हमें कलाम सुनाया।
अच्छी खासी जबानें बोल लेता हूँ, थोड़ी थोड़ी सी, पूरी पूरी तो नहीं बोलता, लेकिन ये है कि थोड़ी सी बलोची भी बोल लेता हूँ, थोड़ी सी अंग्रेजी भी बोल लेता हूँ, थोड़ी सी फ्रेंच भी बोल लेता हूँ, थोड़ी सी पश्तो भी बोल लेता हूँ, थोड़ी सी पंजाबी, सिंधी।
तो फ्रेंच कैसे सीखे आपने?
फ्रेंच में काफी रहा हूँ अपना फ्रांस में, शोज के लिए जाते हैं। तो पढ़ता तो मैं ऑस्ट्रेलिया में था जी।
अच्छा, बाज़ लोगों में होता है वो जल्दी से सीख सकते हैं कहीं भी जाते हैं तो।
आई लव मुझे बहुत अच्छा लगता है कि मैं, और फ्रेंच और पश्तो बोलना तो बहुत ही अच्छा लगता है। पश्तो मैं इसलिए बोल लेता हूँ कि मेरी वाइफ जो है वो पठान है।
क्या नई नस्ल जो है उसमें कव्वाली उतनी ही मकबूल है जितनी की गुलाम फरीद साहब कव्वाल साहब के जमाने में थी या उससे पहले थी?
क्योंकि मैंने बहुत मेहनत की है पिछले 10-12 साल, बहुत मेहनत की है और अल्हम्दुलिल्लाह मैं ये समझता हूँ कि मैं 75-76% कामयाब हो गया हूँ अपनी नई नस्ल को कव्वाली सुनाने के लिए।
हमारे एक और कॉलर ने फरमाइश की थी आपसे, या नबी कव्वाली आप सुना दें, एक शेर सुना दीजिए आप हमें उसका।
अच्छा देखिए, पता क्या, मैं कव्वाली नहीं सुना रहा आपको, आज आपको एक शेर सुना रहा हूँ।
जबर के अंधेरों में जिंदगी गुजारी है, जबर के अंधेरों में जिंदगी गुजारी है, अब सहर जो आएगी वो सहर हमारी है।
कहते हैं ना कि मिलने के नहीं नायाब है हम, ये वाकई वो लोग हैं जो दोबारा नहीं मिलते। ये नहीं है कि टैलेंट खत्म हो जाता है, हर नस्ल का हर उम्र का एक टैलेंट होता है और बहुत से अच्छे अच्छे नए लोग आएंगे, बहुत आगे जाएंगे, लेकिन ये लोग अपने अपने दौर के नायाब लोग थे। मुझे याद अभी एकदम से फहमीदा बाजी आ गई, फहमीदा रियाज का भी इंतकाल हुआ है क्योंकि उनके साथ एक अहद खत्म हुआ है। क्योंकि बहुत सारी खवातीन हैं जो फेमिनिस्ट हैं, सियासी शोर रखती हैं, कहती हैं, मगर फहमीदा रियाज जो थी उन्होंने आगाज किया, और ना सिर्फ आगाज किया बल्कि वो बहुत मुतनव्वो चीज़ों की तरफ गई। वो सियासत में अमली तौर पर शामिल हुई, आखिरी उनकी किताबें जो हैं तारीख से मुतालिक हैं, एक जो वक्त का धारा है
जी। उनकी आखिरी नज्म है जो कि उन्होंने बिस्तर पर लेटे लेटे और लाहौर जाने से कुछ दिन पहले लिखी थी, ये है। मैं जिस कमरे में रहती हूँ, इस कमरे में एक खिड़की है, घर रात को मेरी आँख खुले मैं मुड़कर उसको तकती हूँ, तब मुझे दिखाई देता है खिड़की में चाँद चमकता है। मैं हौले से मुस्काती हूँ और मुझको ऐसा लगता है वो चाँद भी जैसे मुस्काया, फिर मूंद के अपनी आँखों को हौले हौले सो जाती हूँ। और मुझे ख्याल ये आता है मैं नहीं अकेली दुनिया में, ये कायनात और ये तारे, चांद और सूरज के नज़ारे, ये मोटर कार की आवाज़ें, अनजान परों की परवाज़ें, हैं एक ही गौहर से ये बनी, जो मेरा भी है तेरा भी, जो इसका भी है उसका भी, मैं नहीं अकेली दुनिया में।
क्यों ना हम आज के प्रोग्राम का इख्तिताम भी उनकी आवाज पे करें, इकबाल बाहू साहब की आवाज पे। अब आपसे इजाजत चाहती हूँ, खुदा
हाफिज़।
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف